नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रेया नेपाल। आज मिति 2082 साल फागुन 27 गते बुधबार, चैत कृष्ण पक्ष अष्टमी तिथि, तदनुसार मार्च 11 तारीक सन् 2026, नेपाल सम्बत 1146। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। दुई सातापछि नयाँ सरकार शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 परिणाम बमोजिम, सरकार गठन प्रक्रिया करिब दुई सातापछि मात्रै शुरू हुनेछ। पहिलो हुने निर्वाचित हुने प्रणालीको अन्तिम परिणाम सार्वजनिक भए पनि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने 110 जना उम्मेद्वार टुंगो लाग्ने प्रक्रिया लम्बिने भएकाले सरकार गठनका लागि समय लाग्नेछ। नेपालको संविधानको 2072 धारा 93(1)मा राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले 30 दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्ने उल्लेख छ। अधिवेशन आह्वान भएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया शुरू हुनेछ। हाल निर्वाचनको अन्तिम परिणाम समेत घोषणा भएको छैन। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले अन्तिम परिणाम सार्वजनिक गर्न करिब एक साता लाग्ने बताउनुभयो। अन्तिम परिणाम घोषणा हुनुअघि निर्वाचन आयोगले समानुपातिकतर्फ प्राप्त गरेको मत अनुसार दलले पाउने प्रतिनिधि सभा सदस्यको संख्या निर्कुल गर्नेछ। आयोगका सहसचिव समेत रहनुभएका प्रवक्ता भट्टराईले भन्नुभयो, बुधबार बिहानसम्म समानुपातिकतर्फको गणना सकिन्छ। दलहरूलाई बुधबार नै बन्द सूचीमा रहेका नामहरूमध्ये प्राप्त सीट बमोजिम समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गरिन्छ। दलहरूबाट प्राप्त भएको नाम कानून बमोजिम मिले नमिलेको छुट्याउने, त्रुटि सच्याउने, रुजु गर्ने लगायत प्रक्रियामा करिब 3 दिन लाग्नेछ। सोपछि आयोगले समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित उम्मेद्वारलाई प्रमाणपत्र उपलब्ध गराउनेछ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम 2082 चैत पहिलो साता राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने तयारी गरेको छ। कार्यभाग प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रत्यक्षतर्फ पहिलो निर्वाचित हुने प्रणालीको मत परिणाम आइसकेको र समानुपातिकतर्फ मतगणना पनि सम्पन्न भएपछि प्रतिवेदन पेश गर्ने तयारीमा निर्वाचन आयोग जुटेको हो। दुई सातापछि नयाँ सरकार गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। गोर्खापत्र दैनिकले नै अग्रपृष्ठमा सहकार्य गर्ने भारतको प्रतिबद्धता शीर्षकमा पनि खबर बनाएको छ। नेपालको छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले संविधान सभा सदस्य निर्वाचनमा शानदार जीत हासिल गर्न सफल भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिनुभएको छ। उहाँले टेलिफोन गरेरै उहाँहरूलाई जीतका लागि बधाई दिनुभएको हो। टेलिफोन कुराकानीका बारेमा सामाजिक सञ्जाल मार्फत अवगत गराउँदै भारतका प्रधानमन्त्री मोदीले लामिछाने र शाहसँग सौहार्दपूर्ण कुराकानी भएको जानकारी दिनुभयो। उहाँहरूको निर्वाचनमा प्राप्त जीत र नेपालको निर्वाचनमा रासोपाको शानदार सफलताका लागि दुवै नेतालाई बधाई दिएको उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभएको छ, उहाँहरूको नेतृत्वमा बन्ने आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबीचको आपसी समृद्धि, प्रगति र हितका लागि मिलेर काम गर्ने भारतको प्रतिबद्धता समेत व्यक्त गर्दछौं। प्रधानमन्त्री मोदीले दुवै देशको संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ भन्ने कुरामा आफू विश्वस्त रहेको उल्लेख गर्नुभएको छ। टेलिफोन वार्तापछि रासोपाका सभापति रवि लामिछानेले नेपाली जनताको लोकतान्त्रिक जनादेशलाई मान्यता दिएकोमा मोदीलाई धन्यवाद व्यक्त गर्नुभएको छ। गोर्खापत्र दैनिकले नै यो खबर पनि छापेको हो। समानुपातिकको 110 सीटमा कम्तीमा 75 महिला सीट बाँडफाँड गरी निर्वाचन हुनेको नाम पठाउन दललाई पत्राचार गर्दै निर्वाचन आयोग कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। समानुपातिक सांसदका 110 सीटमा कम्तीमा 75 जना महिला निर्वाचित हुने देखिएको छ। संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाई महिला हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले उक्त संख्या पुर्याउन दलहरूबाट 75 महिला सांसद निर्वाचित हुने देखिएको छ। दलहरूले राष्ट्रिय सभामा रहेका प्रतिनिधि सभामा प्रत्यक्षबाट निर्वाचित भएका र नपुगलाई समानुपातिकबाट समेटेर संसदमा महिला सांसदको संख्या कम्तीमा एक तिहाई पुर्याउनु पर्ने कानूनी प्रावधान छ। त्यसका लागि निर्वाचन आयोगले समानुपातिकबाट सीट पाउने दलहरूले कति संख्यामा महिला निर्वाचित गर्नुपर्ने हो त्यसको हिसाब निकाल्दैछ। प्रत्यक्षतर्फको 165 सीटमा रासोपा, 125 कांग्रेस, 18 एमाले, 9 नेकपा, 8 श्रम संस्कृति, 3 राप्रपा, 1 र स्वतन्त्रले 1 सीट जितेका छन्। समानुपातिकतर्फ खसेको कुल सदरमतको 3% कटाउने दलले मात्र समानुपातिकमा सांसद पाउने कानूनी व्यवस्था छ। कान्तिपुर दैनिकले खबर बनाएको हो। प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मतगणना राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो अग्रतालाई थप फराकिलो बनाएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको मंगलबार मध्यरातीसम्मको विवरण अनुसार रासोपाले कुल 1,06,61,657 सदरमतमध्ये एक्लै 51,08,385 मत प्राप्त गरेको हो। अन्नपूर्ण पोस्टले खबर बनाएको छ। कार्की जाँचबुझ आयोग जेएनजी आन्दोलनमा सहभागी मध्ये 1,71,000 ट्र्याकिङ भूमिका अनुसार प्रत्येकको विवरण संकलन नयाँ पत्रिका दैनिकले छापेको खबरको शीर्षक हो। गत 23 र 24 भदौमा भएको जेएनजी आन्दोलनका क्रममा भएको गोली प्रहार र आगजनी छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले घटनामा संलग्न 1,71,000 वैयक्तिक विवरण उतारेको छ। आयोगको अनुसार यो संख्या उच्च तहका पदाधिकारी, सुरक्षाकर्मी र सरकारी कर्मचारी बाहेक हो। आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ। आयोगले आसपासका सीसीटीभी फुटेज र प्राप्त भिडियोको प्राविधिक अध्ययन र विश्लेषणपछि जेएनजी आन्दोलनमा प्रत्यक्ष सहभागी भएकाहरूलाई ट्र्याक गरेको हो। आयोगले छानबिनकै क्रममा कैद भएका भिडियो तथा फोटो उपलब्ध गराउन सर्वसाधारणसँग सार्वजनिक आह्वान गरेको थियो। यस क्रममा 35,000 भन्दा धेरै भिडियो र सोही संख्यामा फोटो संकलन भएका थिए। 23 भदौको नरसंहारमा प्रत्यक्ष संलग्न प्रहरी र तिनीहरूका कमाण्डरमाथि फौजदारी मुद्दामै कार्यवाही गर्न आयोगले सिफारिश गरेको छ। त्यतिबेला काठमाण्डु परिसरका पदाधिकारीदेखि तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङसम्मलाई जिम्मेवार बनाउनु पर्ने आयोगको प्रतिवेदनमा उल्लेख छ। आयोग प्रवक्ता विज्ञानराज शर्माका अनुसार यस्ता आन्दोलन नियन्त्रणमा फिल्डमा कार्यविभाजनमा हाल प्रष्ट नहुँदा समस्या देखिन्छ। भीड नियन्त्रणमा कमाण्ड डुप्लिकेशनले पनि समस्या निम्त्याएको छ। शर्मा भन्नुहुन्छ, सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच कार्यविभाजनमा प्रष्टता छैन। नेपाल प्रहरीले नसकेको अवस्थामा मात्र सशस्त्र प्रहरीलाई खटाउने गरी सुरक्षा निकायको परिचालन गर्न सुझाव दिएका छौ। नयाँ पत्रिका दैनिकले खबर छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। बालिनले खिचे विश्वको ध्यान शीर्षकमा अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर बनाएको छ। विगतमा नेपालमा सरकार परिवर्तन हुँदा मात्र अन्तर्राष्ट्रिय समुदायको सामान्य ध्यानाकर्षण हुने गर्थ्यो, तर यसपटकको निर्वाचन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले विश्वकै ध्यान नेपालतर्फ खिचेको छ। विशेष गरी जेन्जी पुस्ताको आन्दोलन र त्यसकै जगमा आएको निर्वाचन परिणामलाई अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रले निकै महत्वका साथ हेरिरहेको छ। चुनावी प्रचार प्रसारकै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको लहर र बालेन्द्र शाह बालेनको बढ़दो प्रभावबारे विश्वका प्रमुख संचार माध्यम र विभिन्न राष्ट्रले चासो व्यक्त गरेका थिए। जेएनजी आन्दोलनपछि नेपालको राजनीतिमा आएको यो परिवर्तनले नेपालप्रतिको वैश्विक दृष्टिकोणमा नयाँ आयाम थपेको छ, अन्नपूर्ण पोस्टले खबर बनाएको छ। पश्चिम एशिया तनावले रोकिएका उडान पुनः शुरू, कान्तिपुर दैनिकले खबर बनाएको छ। पश्चिम एशियाको तनाव केही मत्थर भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले मंगलबारदेखि काठमाण्डुका लागि आंशिक उडान पुनः शुरू गरेका छन्। खाड़ी मुलुकले एयर स्पेस खुला गरेसँगै केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले काठमाण्डुका उडान पुनः शुरू गरेका हुन्। एयर अरेबियाले मंगलबारदेखि दुबई र शारजाहबाट काठमाण्डू दैनिक तीनवटा उडान सञ्चालन गर्ने अनुमति लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले बताउनुभयो। यी उडानले अमेरिका र युरोप लगायतका गन्तव्यबाट आउजाउ गर्ने विद्यार्थी, पर्यटक तथा नेपाली श्रमिकलाई राहत पुग्नेछ। एयर अरेबियाले मंगलबारदेखि सीमित अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गरेको जनाएको छ। एयरलाइन्सका अनुसार फागुन 22 युएईका प्रमुख गन्तव्यहरू शारजाह, अबुधाबी र रस अल खैमाहबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सीमित उडान पुनः शुरू गरिएको छ, जसमा नेपालको काठमाण्डू गन्तव्य पनि समावेश गरिएको छ। पश्चिम एशिया तनावले रोकिएका उडान पुनः शुरू, कान्तिपुर दैनिकको खबर हो। अमेरिका इरानमा भइरहेको युद्धको असर पेट्रोलियम पदार्थमा देखिन थालेको छ। गत फागुन 16 गतेबाट युद्ध शुरू भएता करिब 65% पेट्रोलियम पदार्थको मूल्य बढ़ेको छ। फेब्रुअरी 2026 अन्त्यतिर 70 अमेरिकी डलर प्रति ब्यारेलको आसपास रहेको ब्रेन्ट क्रूडको मूल्य मार्च महिनाको पहिलो सातामा 110 देखि 120 अमेरिकी डलर प्रति ब्यारेलसम्म पुगेको छ। युद्धका कारण तेलको कच्चा पदार्थ उत्पादनमा कटौती र मूल्य बढ़नुका साथै इन्धन अभाव हुन थालेको छ। छिमेकी मुलुक भारतमा देखिएको समस्या र मागको तुलनामा आपूर्ति कम भएका कारण नेपालमा ग्यास र पेट्रोलियम पदार्थको अभाव देखिन थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। पेट्रोलियम पदार्थ जोहोमा सरकार शीर्षकमा अन्नपूर्ण पोस्टले खबर बनाएको छ। वायु प्रदूषणको स्तर खतराको तहभन्दा उच्च, कारोबार दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। काठमाण्डु उपत्यका सहित देशका प्रमुख शहर र तराई क्षेत्रमा वायु प्रदूषणको स्तरले खतराको तह नागेको छ। काठमाण्डु, पोखरा, विराटनगर लगायत तराईका विभिन्न क्षेत्रमा हावामा रहेका सूक्ष्म धूलो तथा धुवाँका कणहरूको मात्रा मापदण्ड भन्दा उच्च हुँदा स्वास्थ्य जोखिम बढ़ेको हो। विशेष गरी बिहान र बेलुकाको समयमा प्रदूषणको मात्रा उच्च हुने भएकाले नागरिकलाई विशेष सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। अत्यावश्यक काम बाहेक बिहान बेलुका बाहिर ननिस्कन आग्रह गरेको छ, मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले भन्नुभयो। वायु गुणस्तर सूचकांक 50 पुगेको अवस्थालाई सामान्य मानिन्छ। त्यो इण्डेक्स अहिले 165 देखि 180 पुगेको छ। वायु प्रदूषणको स्तर खतराको तहभन्दा उच्च, कारोबार दैनिक लगायत अन्य पत्र पत्रिकाले पनि यो खबरलाई आज प्राथमिकता दिँदै छापेका छन्। ग्यासको माग र आपूर्तिको विवरण दिन निर्देशन शीर्षकमा गोर्खापत्र दैनिकले भित्री पृष्ठमा खबर छापेको छ। उपत्यकाको बजारमा अहिले पनि खाना पकाउने ग्यासको अभाव छ। गएको दुई महिनादेखि बजारमा उपभोक्ताले सधैँ ल्याउने बिक्री केन्द्रबाट ग्यास पाएका छैनन्। यही समस्यालाई ध्यानमा राखेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग उपत्यकाको बजारमा ग्यासको माग र आपूर्ति विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। विभाग र आयल निगमबीच मंगलबार भएको संयुक्त बैठकमा विभागका महानिर्देशक रोशन वालीले आयल निगमलाई खाना पकाउने ग्यासको माग र आपूर्तिको यथार्थ विवरण उपलब्ध गराउन निर्देशन दिएको हो। निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्ट सहितका पदाधिकारीसँग भएको बैठकमा बजारमा देखिएको ग्यास र पेट्रोलको अभावका कारण र दैनिक मागको विवरण उपलब्ध गराउन निर्देशन दिएको विभागका निर्देशक नरहरि तिवारीले बताउनुभयो। गोर्खापत्र दैनिकबाट यो खबर लिएका हौं। एक साता अघिदेखि मध्य पूर्व क्षेत्रमा चर्किएको द्वन्द्वपछि उत्पन्न तनावका कारण विभिन्न समस्याबारे जानकारी गराउन खाड़ी राष्ट्रमा रहेका 55,000 नेपालीले अनलाइन दर्ता प्रणाली मार्फत आफ्नो विवरण टिपाएका छन्। गत 15 फागुनमा इरानमाथि इजरायल र अमेरिकाले प्रहार गरेको मिसाइल आक्रमणपछि मध्यपूर्व एवं पश्चिम एशियाको देशमा रहेका कुल 17,29,000 नेपाली कामदार मध्ये अहिलेसम्म 55,596 जनाले सरकारले उपलब्ध गराएको अनलाइन दर्ता प्रणाली मार्फत विवरण टिपाएका हुन्। सरकारले गत 19 फागुनबाट मध्यपूर्व क्षेत्रमा समस्यामा परेका एवं विभिन्न देशको विमानस्थलका ट्रान्जिटमा रहेका र अलपत्र परेका नेपालीको विवरण संकलन गरी आवश्यक उद्धारका लागि अनलाइन पोर्टल संचालनमा ल्याएको छ। परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले संयुक्त अरब इमिरेट्स, यूएई, कतार, ओमान, बहराइन, साउदी अरब लगायतका नेपालीको समस्याबारे जानकारी लिएर उद्धार एवं आवश्यक सहयोग पुर्याउने उद्देश्यले सो अनलाइन पोर्टल संचालनमा ल्याएको हो। खाड़ीमा रहेका 55,000 नेपालीले टिपाए समस्या, राजधानी दैनिकले भित्री पृष्ठमा छापेको छ। पूर्वी नेपालको औद्योगिक पहिचान बोकेको जुट उद्योग यति बेला गम्भीर संकटमा परेको छ। बंगलादेश र भारतबाट हुने कच्चा जुटको आयातमा उल्लेख्य गिरावट आएपछि सुनसरी मोरङ औद्योगिक करिडोरका जुट मिलले आफ्नो उत्पादन क्षमतामा 60% कटौती गरेका छन्। उत्पादन घटेसँगै यस क्षेत्रमा कार्यरत झण्डै 3,000 मजदूरले रोजगारी गुमाएका छन्। नेपाल जुट व्यवसायी संघका केन्द्रीय अध्यक्ष राजकुमार गोल्छाका अनुसार कच्चा पदार्थको अभावमा उद्योग पूर्ण क्षमतामा चल्न नसक्दा यो अवस्था सृजना भएको हो। गोर्खापत्र दैनिकको खबर हो यो। चितवनमा धान रोप्न मेसिनको प्रयोग बढ़्यो शीर्षकमा नागरिक दैनिकले खबर बनाएको छ। आर्थिक पृष्ठमा चितौनको भरतपुर महानगरपालिका छ स्थित देवनगरका प्रकाश श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा मेसिनबाट धान रोपेको देख्नु भएको थियो। प्रत्यक्ष अनुभव गर्न भने पाउनु भएको थिएन। यसपटक भने श्रेष्ठ आफ्नै खेतमा मेसिनबाट धान रोप्न व्यस्त हुनुहुन्छ। करिब 6 बिघा क्षेत्रफलमा धान रोप्दै आउनुभएका श्रेष्ठले यसपटक धान रोप्न समेत सहज भएको बताउनुभयो। गाउँ छिमेकमा रोपाहार मधेसबाट ल्याएर खेत रोप्नु पर्थ्यो। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ समितिले नजिकैको उन्नत बिउ बिजन केन्द्रमा मेसिन दिएपछि धान रोप्न सजिलो भएको छ। खुशी हुँदै उहाँले भन्नुभयो, यसपटक निशुल्क समेत धान रोप्न पाएको छु। उहाँका अनुसार 1 बिघा क्षेत्रफलमा धान रोपेको रूपाहारले 16,000 रूपियाँ लिन्थे। यसपटक निशुल्क रोप्न पाएको उहाँले सुनाउनुभयो। अन्य स्थानमा मेसिनबाट धान रोपेको 5,000 रूपियाँ लिँदै आएका छन्। फेसबुकमा मेसिनबाट धान रोपेको देखेपछि उहाँले कृषि आधुनिकीकरण परियोजनामा गएर धान रोप्ने मेसिनबारे जानकारी लिनुभएको थियो। त्यसबाट कार्यालयले उहाँलाई उन्नत बिउ बिजन केन्द्रसँग जोडेको थियो। चितवनमा धान रोप्न मेसिनको प्रयोग बढ़्यो नागरिक दैनिकले खबर बनाएको छ। र बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि शीर्षकमा गोर्खापत्र दैनिकले भित्री पृष्ठमा खबर छापेको छ। घरेलु माग कमजोर रहँदा पनि चीनले वर्षको शुरूआत उल्लेखनीय व्यापार वृद्धिसहित गरेको छ। आधिकारिक तथ्याङ्क अनुसार सन् 2026 पहिलो दुई महिनामा चीनको कुल व्यापार करिब 20% बढ़ेको छ। यद्यपि अमेरिकातर्फको निर्यात घटे पनि अन्य प्रमुख बजारमा भएको वृद्धिले यसको भरपाई गरेको छ। मंगलबार सार्वजनिक गरिएको भन्सारको सामान्य प्रशासनको तथ्याङ्कले जनवरी फेब्रुअरी अवधिमा चीनको निर्यात 21.8% बढ़ेको देखाएको छ। यस वृद्धि अर्थशास्त्रीले गरेको 7.2% पूर्वानुमान भन्दा निकै माथि हो। गोर्खापत्र दैनिकको खबर हो यो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।